नमस्कार, म पूर्ण चन्द्र घिमिरे। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी होमियोपेथिक चिकित्सा पद्धतिको विषयमा कुराकानी गर्नेछौँ। होमियोपेथिक चिकित्सा पद्धति भनेको के हो, धेरैजनालाई जानकारी नहुन पनि सक्छ। हुन त यो पुरानै प्रविधि हो, तैपनि धेरै मानिसलाई यस विषयमा जानकारी नभएको हुनसक्छ। तसर्थ आज हामी होमियोपेथिक चिकित्सा पद्धति भनेको के हो, यसको उपचार विधि पद्धतिहरू के कस्ता हुन्छन्, र सरकारी स्थलमै रहेर सेवा दिइरहेको नेपालको महत्त्वपूर्ण अस्पताल पशुपति चिकित्सालयमा हामी यतिखेर आइपुगेका छौँ र आज हामी यस विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। होमियोपेथिक विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ डाक्टर दिलीप पाण्डे। उहाँ पशुपति होमियो चिकित्सालय हरियर भवन ललितपुरमा कार्यरत डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
धन्यवाद।
मैले अलिकति कुरा त यहाँ उल्लेख गरेँ, किनभने हामी चाहिँ आज होमियोपेथिक सेवा भनेको के हो यस विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। वास्तवमा यो होमियोपेथिक चिकित्सा पद्धति भनेको के हो, यसैबाट संवाद सुरु गरौँ न।
यो होमियोपेथिक भन्नाले एक प्रकारको वैकल्पिक चिकित्सा पद्धति, आयुर्वेद जस्तै या युनानी जस्तै एक प्रकारको वैकल्पिक चिकित्सा पद्धति हो।
हजुर,
होमियोप्याथी भन्नाले शाब्दिक अर्थमा जाँदाखेरि त्यसमा दुईवटा शब्द छ, होमियोस र प्याथोस भनिन्छ। होमियो भनेको सिमिलर यानि समान, प्याथोज भनेको सफरिङ यानि रोग समस्याहरू। अनि यसको तपाईँको एउटा सिद्धान्त,
हजुर,
बेसिक प्रिन्सिपल तपाईँको के छ भने सिमिलिया सिमिलिबस क्युरेन्टर भनिन्छ। बेसिक प्रिन्सिपल भनेको मतलब समानले समानको चिकित्सा गर्ने पद्धति, समान समस्या समान खालको लक्षण भएर औषधिमा पनि त्यस्तै समानले समानको चिकित्सा गर्ने पद्धति नै होमियोप्याथिक चिकित्सा पद्धति हो। अब यसको अलिकति इतिहासतिर जाँदाखेरि यसको बारेमा भन्नुपर्दा, यो एक एलोप्याथिक चिकित्सक, हुन त उहाँ एलोप्याथी चिकित्सक हुनुहुन्थ्यो 230 वर्ष अगाडि, 1796 सन् 1796 एक प्रख्यात त्यो समयका जर्मनीका एलोप्याथिक चिकित्सक क्रिस्टियन फ्रेडरिक स्यामुएल हेनिमेन, जसले यो नयाँ सिद्धान्तलाई एउटा चिकित्सा विधिको रूपमा प्रतिपादन गर्नुभयो आजभन्दा 230 वर्ष अगाडि। र यो अहिले तपाईँको संसारभरि नै 100+ बढी देशमा अहिले प्रचलनमा आएको चिकित्सा पद्धति हो।
हजुर,
र यो एक किसिमको वैकल्पिक सफल र वैकल्पिक चिकित्सा पद्धतिको रूपमा बुझ्न सक्नुहुन्छ।
अब यसबाट हामी के कस्ता रोगहरूको उपचार गर्न सक्छौँ, यसले जस्तो अहिले हाम्रो समाजमा देखिएका सबै रोगहरूको उपचार गर्न सक्छौँ कि अथवा कुनै खास रोगको लागि मात्रै उपचार गर्न सक्छौँ कि के छ उपचारको अवस्था?
यो चिकित्सा पद्धतिमा लगभग सबै जसो रोगहरूको उपचार हुन्छ, नयाँ तथा दीर्घ पुरानो रोगहरू सबै खाले रोगको उपचार हुन्छ। तथापि केही समस्या जस्तो इमर्जेन्सी केसेसहरूमा आयो, होइन, कसैले विष सेवन गर्यो, सुसाइड गर्यो, अचानक मान्छे बेहोस भयो, एक्सिडेन्ट भयो, ठुलो चोटपटक लायो, होइन, त्यो एकदमै इमर्जेन्सी केसेसहरू, त्यो इमर्जेन्सी केसेस बाहेक अरू लगभग सबैजसो नयाँ तथा पुराना रोगहरूमा हाम्रो उपचार पद्धति सफल छ।
इमर्जेन्सी पर्यो, कहीं दुर्घटना पर्नु भयो,
एलोप्याथीमा जानुस्, एलोप्याथिक आधुनिक चिकित्सामा जानुस्।
हजुर, तर अन्य अवस्था रह्यो भने,
हजुर, अन्य अवस्थामा हाम्रो चिकित्सा पद्धति पनि अरू पद्धति जति नै प्रभावकारी देखिएको छ।
अधिकांश मानिसहरूमा त के हुन्छ भने, अब हाम्रो यो खानपिनको व्यवस्था मिलाउन नसकेर हो कि किन हो, मान्छेलाई अधिकांश जस्तो पेटको समस्या हुन्छ, कतिपय ज्वरो आउने समस्या हुन्छ, सिजनेबल होइन, अब यो रुवाको कि मौसम अनुसार, किनभने हाम्रा त 6 ऋतुहरू छन्, अरू मुलुकहरूभन्दा हामी अलि पृथक पनि छौँ, होइन। अब हाम्रो भौगोलिक बनावट, यहाँको संरचना, यहाँको हावा पानी, होइन, यहाँको मानिसको जीवनशैली, यी धेरै कुराहरूले मानिसलाई रोगी बन्ने निरोगी बन्ने कुरामा चाहिँ प्रभाव पार्छ। र हाम्रो मुलुकमा उपचार गर्दा हामीले जस्तो मलाई पेट दुख्यो, पेटको समस्या भयो, होइन, मेरो दिशा राम्रोसँग खलास भएन, मलाई चाहिँ ढ्याउ ढकारहरू आइरह्यो, यस्तो भयो भनेदेखि हामी यो पद्धतिबाट चाहिँ उपचार गर्न सक्छौँ।
एकदम एकदम स्वाभाविक रूपले हाम्रो चिकित्सा पद्धतिमा हामीले दैनिक देखिराखेकै विभिन्न समस्याहरू, पेटकै समस्या होस्, सुगर प्रेसरकै समस्या होस्, होइन, हड्डीका बिरामीहरू, भातका बिरामीहरू आउनुहुन्छ, युरिक एसिड बढेको बिरामी, जन्डिसदेखि लिएर हेपाटाइटिस जन्डिस त्यसबाहेक छालाका थुप्रै रोगहरू हेर्नुहोस् सोरियासिसका समस्याहरू होइन लुतो दाँतकै समस्यादेखि लिएर गाँठागुठी कतिपय चाहिँ अपरेसन गर्नुपर्ने केसहरू पनि बिना अपरेसन होमियोप्याथी औषधिबाट निको हुन्छ जस्तो हातमा यहाँ ग्याङ्ग्लियन सिस्ट हुन छ पाठेघरमा ट्युमरहरू होइन फाइब्रोइड ट्युमर ओभेरियन सिस्टहरू होइन त्यस्तै अरू पनि जीवी पलिपहरू भित्र थैलीमा पलिप हुन्छ दिशा गर्ने ठाउँमा त्यस लगायत जस्तो पाइल्सका समस्याहरू सेकेन्ड डिग्रीसम्मको इन्टरनल हेमोरोइड्स पाइल्सका समस्या फिसरका समस्या होइन पाचन सम्बन्धित ग्यास्ट्रिकका समस्याहरूदेखि लिएर धेरै थरीका होइन महिनावारी लेडिजका प्रजननका समस्या होलान् महिलाका पाठेघरका समस्या महिनावारीका तल्लोपेट दुख्ने होइन थुप्रै समस्या सेतो पानी बग्ने थुप्रै बच्चाकै समस्याहरू पनि छन् होइन मानसिक रोगहरू जस्तो कतिपय डिप्रेसन एङ्जाइटीका बिरामीहरू आउनुहुन्छ ओसिडीका बिरामीहरू आउनुहुन्छ सिजोफ्रेनियाका रोगहरू आउनुहुन्छ कतिपय चाहिँ जस्तो श्वास प्रश्वास सम्बन्धी लिनुहुन्छ भने दमको बिरामी सिओपिडी इभन निमोनिया धेरै सिभियर त नभनौँ सुरुवाती निमोनियाको केसहरू पनि रुगाखोकीको समस्या यो सिजनल तपाईँले भन्नुभयो रुगाखोकी ज्वरो होइन यो पनि आइरहनु नै हुन्छ तर प्रायः चाहिँ लगभग मैले भने नि या त धेरै इमर्जेन्सी केसेस अर्को सेकेन्ड भन्नुहुन्छ भने अलिकति धेरै रोग बढ्यो मान्नुहोस् कि क्यान्सर एकदम अन्तिम अवस्थामा पुगिसक्यो होइन फोर्थ स्टेजमा पुग्यो कुनै पनि चिकित्सा हामी मात्र होइन कि कुनै पनि चिकित्साले बचाउनै सक्दैन एडभान्स भइसक्यो रोग एकदम फर्काउनै नसक्ने अवस्थामा भयो भने त्यतिखेर चाहिँ रोकथाम मात्रै गर्ने हो निको हुँदैन नि कुनै पनि पद्धति निको हुँदैन र त्यस्तो अवस्थामा त्यस्तो अवस्था र इमर्जेन्सिस केसेसहरू चाहिँ अलिकति हाम्रो सीमितता भनौँ लिमिटेसन ती समस्याहरूमा चाहिँ अलिकति अहिले पनि हाम्रो वैकल्पिक हामी मात्र होइन कि सबै लगभग अरू वैकल्पिक चिकित्सा जस्तै हामी पनि अलिकति पछाडि नै छौँ त्यो केही केसेसहरूमा मात्रै अन्यथा लगभग लगभग अरू त सबै रोगहरू हामी डिल गर्छौँ
जस्तो अब यसको उपचार विधि पद्धतिहरू कस्ता हुन्छन् नि
अब विधि पद्धति भन्नु पर्दाखेरि प्रायः हामी अब औषधि सेवनैबाट हो प्रायः धेरै जसो होइन इन्टरनल मेडिसिन गर्छौँ त्यो सँगसँगै भन्नुहुन्छ भने अब आहार विहारका कुरा पनि आउँछन् जस्तो कतिपय रोगहरू हेर्नुहोस् हाम्रो आहार विहार ठिकसँग राख नरहेर पनि हुन्छ जस्तो ग्यास्ट्रिकको समस्या छ तपाईँ दिनदिनै माछा मासु खानुहुन्छ चिल्लो पिरो खानुहुन्छ होइन समयमा खाना खानुहुन्न भने समस्या झन् बढ्न सक्छ नि औषधि हामी दिन्छौँ औषधि सेवन गर्नुहोस् सँगसँगै अलिकति खानपिनमा पनि ध्यान दिनुहोस् समयमा सुत्नुहोस् समयमा उठ्नुहोस् होइन धेरै टाइट गरेर खाना नखानुहोस् जस्तो ग्यास्ट्रिकको बिरामी छ भने थोर थोरै खाना खानुहोस् तर पटक पटक खानुहोस् भनिन्छ धेरै खाली पेट पनि बस्ने होइन धेरै टन्न पनि खाने होइन होइन चिल्लो पिरोहरू धेरै मसालेदार चिजहरू नखानुहोस् या जस्तो सुगर प्रेसरको रोगहरू छ भने या मोटो हुनुहुन्छ मोटोपन छ भने मोटोपन घटाउनुहोस् बिहान बेलुका यसो मर्निङ वाक जानुहोस् होइन मोटोपन बढ्न नदिनुहोस् चिज गुलियो चिजहरू सकर सुगर छ भने गुलियो चिजहरू कम खानुहोस् क्यालोरीहरू आफ्नो हिसाबले जुन जति चाहिन्छ आफ्नो उमेर शरीरको बिएमआई हुन्छ इन्डेक्स शरीरको हाइट उमेरको हिसाबले त्यो कुराहरू पनि ध्यान दिनुपर्छ आहार विहार पनि त्यत्तिकै जरुरी छ औषधि छँदैछ इन्टरनल मेडिसिन सँगसँगै अब त्यसबाहेक फिजियोथेरापी जस्तो हड्डी सड्डी खियो बातको रोगीहरू हुनुहुन्छ युरिक एसिडको होइन कुनै प्यारालाइसिसका पक्षाघातका समस्याहरू हुनुहुन्छ नसाको कहीँ चापिएको छ ढाड दुख्ने समस्या छ घुँडा दुख्ने यस्तामा चाहिँ औषधि सँगसँगै फिजियोथेरापी पनि गर्नु पर्यो या छ भने एकोपङ्चर फिजियोथेरापीहरू यी कुराहरूलाई पनि हामी सँगसँगै गर्छौँ अब जस्तो केही मांसपेशी दुखाइ मस्कुलर पेनहरू छ होइन फाइब्रोमाइजियाहरू छ त्यस्तो चिजहरूमा सँगसँगै मसाजको पनि हेल्प लिन सकिन्छ होइन तेलहरू मालिस लगाएर मालिस गर्ने होमियोप्याथिक आउँछ तेल मालिसको तेलहरू त्यो लगाएर अलिकति तातोले सेक्ने हट वाटर ब्यागहरूले सेक्ने यी कुराहरू पनि सँगसँगै औषधि सँगसँगै यी कुराहरूलाई पनि सँगै हामीले लिएर जानुपर्ने हुन्छ एज अ सपोर्टिभ ट्रिटमेन्ट एज
भनेपछि हामी यसरी बुझौँ किनभने होमियोप्याथिक चिकित्सा पद्धतिमा हामी एउटा औषधि चलाउँछौँ
होइन
अब एलोप्याथिकको जस्तै एउटा औषधि चल्ने भयो अर्को चाहिँ जस्तो प्राकृतिक उपचारमा हामीले अधिकांश गरेको देखे जस्तै यहाँले थेरापीका फिजियोथेरापीहरूका कुरा भन्नुभयो नसा च्यापिएका समस्याहरू पनि हामी समाधान गर्छौँ भन्नुभयो होइन अब औषधि भयो आहार व्यवहार भयो होइन अब थेरापी भयो यी सबै विधि प्रविधिहरू प्रयोग गरेर हामी एउटा व्यक्तिलाई चाहिँ निरोगी बनाउने अथवा त्यो रोग छ भने रोग उन्मूलन गराउने र रोग नहुँदै पनि हामीले यो पद्धतिलाई अनुसरण गर्न सक्छौँ होला जस्तो निरोगी व्यक्तिले होमियोप्याथी पद्धतिबाट म स्वस्थ रहिरहन्छु भन्यो भने गर्नुपर्ने कुराहरू के हुन् डाक्टर साहब
अब त्यस्तोमा चाहिँ अब तपाईँले प्रिभेन्टिभ अब रोकथामको कुराहरू सगर रोगै लाग्न नदिनु सर्वोत्तम होइन होइन रोग लागिसकेपछिको दोस्रो स्टेज त्योभन्दा अगाडिकै होइन यसलाई कसरी रोकथाम गर्न सकिन्छ कसरी बच्न सकिन्छ त्यसमा चाहिँ सबभन्दा पहिले त्यही अघि नै भने जस्तै आहार विहारकै कुराहरू आउँछन् हेर्नुहोस् होइन अब बिचबिचमा स्वास्थ्य परीक्षण गराउनुहोस् होम्योप्याथी चिकित्सकै या चिकित्सक कहाँ गएर कुनै चिकित्सक कहाँ गएर वर्षमा कमसेकम एकचोटि शरीरको होल बडी चेकअप गराउनुहोस् रगतहरू जचाउनुहोस् पिसाब छातीको एक्सरे भिडियो एक्सरे होइन र बिचबिचमा आफ्नो प्रेसर कमसेकम 15 दिनमा एकचोटि प्रेसर नपाउनुहोस् वर्षमा एकचोटि कम्तीमा होल बडी चेकअप गराउनुहोस् स्वास्थ्य परीक्षण कुनै पनि समस्या छैन तर गराउनुहोस् रुटिन चेकअप भन्छ
त्यो चाहिँ
यहाँ पनि गर्छौँ हाम्रो ल्याबको सेवा पनि छ फिजियोथेरापी छ होइन ल्याबको दिसा पिसाब सबैको सेवा छ हाम्रो यी कुराहरूमा ध्यान दिनुहोस् र सँगसँगै आहार विहारमा चाहिँ विशेष गरी ध्यान दिनुहोस् किनभने कतिपय चाहिँ अहिलेको रोगहरू कतिपय दीर्घ रोगहरू धेरै जसो खानपिनले हुन्छ अब मान्नुहोस् कि अहिले गर्मीको सिजन छ अहिले फुड पोइजनिङ अझै पनि कतिजना बिरामी हेऱ्यो पखाला लायो भोमिटिङ भयो भनेर आउनुभयो धेरै जसो किनकि यो सिजनमा गर्मी बर्खा यो चेन्ज हुने वेदर चेन्ज हुने बेलामा फुड पोइजनिङहरू धेरै जसो ब्याक्टेरियल डिजिज फङ्गसका कुराहरू दाँतहरू लुतोहरू अहिले तपाईँको आर्टिकेरिया भन्छ एलर्जीका रोगहरू होइन फुड पोइजनिङका पेटकै समस्याहरू डायरियाहरू थुप्रै भइरहेछ अहिले भाइरल ज्वरो रुगाखोकीको सिजनै छ भाइरल फिभर यी कुराहरूमा जस्तो मास्क लगाउनुहोस् होइन अब घरमा कसैलाई छ या समुदायमा छ भने बच्नको लागि मास्क लगाउनुहोस् रुगाखोकीबाट बच्नु छ धुवा धुलो किनभने प्रदूषण पनि त्यस्तै छ हाम्रो स्पेसियली काठमाडौँमा अनि यसो बाहिर निस्किँदा मास्क लगाउने गर्नुहोस् अलि चिसोबाट बच्नुहोस् होइन कतिपय कुराहरू जस्तो ज्यान दुख्छ कसैलाई छ घुँडा धुन्डा मौसमअनुसार कपडा लगाउनुहोस् होइन खानपिनमा पनि ध्यान दिनुहोस् धेरै चिल्लो पिरो नखानुहोस् मोटोपन बढ्न नदिनुहोस् मर्निङ वाक इभिनिङ वाकमा जानुहोस् खाना ठिक्क खानुहोस् ओभर इटिङ नगर्नुहोस् अन्यथा धेरै गुलियो चिजहरू नखानुहोस् र जङ्क फुड फास्ट फुड भन्छ नि अर्को चाहिँ धेरै जसो मैदा मिक्स जङ्क फुड फास्ट फुडले पनि अहिले पछिल्लो समय धेरै रोगहरू निकालेको छ ती कुराहरू पनि सकभर घरै बनाएको बरु दाल भात तरकारी रोटीहरू खानुहोस् फलफुलहरू खानुहोस् होइन सागपात सलाद बढी खानुहोस् कतिपय चाहिँ अहिले जीवनशैलीसँग र आहार विहारसँग जोडिएका रोगहरू अहिले पछिल्लो समय पछिल्लो केही दशकमा बढेको पाइन्छ
हजुर
त्यसको लागि हामी आफै पनि सचेत हुन्छ
अब जस्तो हामीले निरोगी हुँदै जस्तो म आजसम्म मलाई कुनै किसिमको समस्या छैन भनेपछि मैले यस्तो किसिमको जीवनशैली अप्नाउनु पर्यो कि मैले सकेसम्म हाम्रै घरमा बनाएको खाने कुराहरू खानु पर्यो होइन यहाँले भने चाहिँ एउटा त किनभने मौसम अनुसारको पनि हामीले जीवनशैली बनाउनु पनि पर्यो खानेकुरा पनि खानु पर्यो जस्तो अहिले यो बर्खाको समय भएको हुनाले यहाँले विभिन्न किसिमका समस्याहरू आउने कुरा गर्नुभयो जस्तो हामीले कस्तो कस्तो अब एउटा निरोगी हुँदाको कुरा त अलिकति गरिदिनु भयो अब जस्तो मलाई चाहिँ पेटको कुनै समस्या छ अथवा ज्वरो आइराखेको छ अथवा मेरो कान दुख्ने दाँत दुख्ने यस्ता किसिमका समस्याहरू छन् भने हामी बिरामी हुने मान्छेहरूले चाहिँ कस्तो किसिमको खानेकुरा खाने हो डाक्टर साहब
अब त्यस्तोमा चाहिँ स्पेसली रोग सुरु भइसक्यो मान्नुहोस् हो त्यस्तो अवस्थामा चाहिँ रोगको हिसाबले खाना खाँदा राम्रो
हजुर
किनकि कतिपय
जस्तो
पेटको समस्या छ भने पेटको समस्या ग्यास्ट्राइटिसको समस्या छ पित्तथैलीमा पत्थरी छ ग्यास्ट्रिक अल्सर छ पेप्टिक अल्सर होइन या ड्युडेनल अल्सर होइन पेटको अरू आन्द्राको समस्या कोलाइटिसहरू छ पाइल्सकै समस्या छन् मान्नुहोस् हो अल्सरेटिभ कोलाइटिस हुन्छ क्रोन्स डिजिज हुन्छ आन्द्राकै कतिपय समस्या जिओस् मान्नुहोस् कि जिआईसँग जस्तो पेट र आन्द्राको समस्या छ भने स्पेसियली सबभन्दा खानपिनमा ध्यान दिनुपर्छ है धेरै खाली पेट पनि बस्नुहुन्न धेरै टाइट खाना पनि खानुहुन्न धेरै चिल्लो पिरो धेरै फ्राई गरेका चिज खानु भएन सकभर झोलिलो चिजहरू खानुहोस् सुपाच्य खाना खानुहोस् सकभर शाकाहारी खाना खानुहोस् यदि माछा मासु नै खानुहुन्छ भने कहिलेकाहीँ हप्तामा खानुहोस् त्यो पनि धेरै फ्राई गरेर नखानुहोस् धेरै बोसो भएको नखानुहोस् एकदम झोल झोलयुक्त झोले टाइपको जसलाई भन्छ नि बोइल टाइप त्यस्तो खानुहोस् र धेरै चिल्लो पिरो नखानुहोस् धेरै अदुवाहरू धेरै खुर्सानी हालेर धेरै मसलामा प्रयोग गरेर धेरै भुटभाट पारेर धेरै त्यस्तो चाहिँ नखानुहोस् जस्तो जिआईको प्रब्लममा होइन या कसैलाई टन्सिल भयो बच्चाहरू आउनुहुन्छ यहाँ त्रो टन्सिल लिएर होइन अब टन्सिल छ या घाँटीको कुरा कसैलाई रुगाखोकी लागेछ छातीकै समस्या छ दमको रोग छ मान्नुहोस् यो श्वास प्रश्वास सम्बन्धी केही समस्या छ भने धुवा धुलोबाट बस्नुहोस् चिसोबाट बच्नुहोस् सर पिनासकै समस्याहरू लिएर आउनुहुन्छ हाँसी हाँसी गर्दै नाकको एलर्जीको समस्या उहाँहरूलाई हामी के भन्छौँ त्यही भएर रोग हिसाबले जस्तो एलर्जी छ श्वास प्रश्वास छ धुवा धुलोबाट बच्नुहोस् मास्क लाउनुहोस् चिसो जस्तो धेरै एसी पङ्खा फ्यानमा नबस्नुहोस् पङ्खामा धेरै बर्खामा भिज्दै नहिँड्नुहोस् छाता लिएर हिँड्नुहोस् होइन सर मौसमअनुसार कपडा लाउनुहोस् जाडो छ भने टी सर्ट लगाएर नहिँड्नुहोस् अलि फुल सर्टहरू लाउनुहोस् मौसमअनुसारको र धुवा धुलोमा हिँड्दा मास्क लाउनुहोस् त्यस्तै हिसाबले रोगको हिसाबले सर
यो जस्तो अब अहिले यहाँले भन्नुभयो नि यो घाँटी भन्दा माथि मलाई
समस्या भयो
जस्तो कसैको घाँटी दुख्ने होला थुक निल्न गाह्रो हुने होला होइन पिनास होला टाउको दुख्ने होला त्यो भयो भने तिनीहरूले एक किसिमको औषधि खानु पर्यो
औषधि पनि सेवन गर्नु पर्यो सँगसँगै कतिपय कुरामा ध्यान दिनु पर्यो
हजुर
आहार विहारकै कुरा
हजुर अब जस्तो पेटको समस्या भयो मलाई हिजो अस्तिसम्म मेरो पेट ठिकै थियो तर अब केही समयदेखि मलाई चाहिँ समयमा दिसा पिसाब नहुने होइन जस्तो मेरो सधैँ नियमित बिहान दिसा पिसाब भइरहन्थ्यो एउटा रेगुलरमा थियो भने त्यो मेरो बिग्रियो भनेदेखि प्रथम त दाजु यदि कसैको त्यस्तो बिग्रिएको छ भने त्यस्तो व्यक्तिहरूले ख्याल गर्नुपर्ने कुरा के
त्यस्तोमा एउटा चाहिँ खानपिनकै कुरा भयो होइन सर अर्को चाहिँ सुपाच्य सकभर शाकाहारी खाना खानुहोस् भन्छु म होइन र समयमा सुत्नुहोस् भने निद्रा पनि सँगसँगै त्यति नै जरुरी छ त्यतिकै जरुरी छ अनि सँगसँगै आहार विहारको कुरो भयो नियमित औषधि चिकित्सकलाई चेक गराएर नियमित औषधि खानुहोस् होइन अनि तपाईँको बिचबिचमा कमसेकम चिकित्सकको निगरानीमा औषधि सेवन गर्नुहोस् परीक्षणहरू गराउनुहोस् होइन कस्तो खालको समस्या हो र समयमा सुत्नुहोस् कतिपय के हुन्छ बानी भने अहिलेको समयमा धेरै मोबाइल चलाउँदा चलाउँदा 12 बजे सुत्नुहुन्छ त्यस्तो होइन समयमा टाइममा सुत्नुहोस् 9 बजे बढीमा 10 बजेसम्म बेलुका सुतिसक्नुहोस् बिहान 5-6 बजेतिरै उठ्नुहोस् मर्निङ वाकमा जानुहोस् खानपिनमा ध्यान दिनुहोस् कमसेकम 2.5-3 लिटर 24 घन्टामा पानी पिउनुहोस् होइन सर र सकभर त्यो रोगलाई बढावा दिने खालको खानाहरू नखानुहोस् जङ्क फुड फास्टफुडहरू नखानुहोस् सागपात सलाद बढी खानुहोस् र सकभर शाकाहारी खानामा जोड दिनुहोस् फलफुलहरू खानुहोस् किनकि एज ए होल धेरै कुरा मैले धेरै फोकस गरेँ आहार विहारमै किनभने धेरै कुरा धेरै रोगहरूको समस्या अहिले त्यहाँबाटै आएको छ कि आहार विहारबाट
हामीले खान नपाएर भन्दा पनि खान नजानेर हाम्रो
खान नपाएर होइन खान नजाने अब प्रेसरकै बिरामी आउनुहुन्छ मोटोपन छ पहिले त मोटोपन घटाउनुहोस् कोलेस्ट्रोलहरू टिजीहरू बढेकै हुन्छ बोसोको मात्रा रगतमा होइन त्यो चिजहरू चिल्लो चिज सकभर नखाउँ खाए पनि सीमित मात्रै खाउँ होइन धेरै घिउ धेरै भुटेका चिजहरू धेरै बोसो भएको मासुहरू धेरै गुलियो चिजहरू यस्ता चिज र मोटोपन बढ्न नदिनुहोस् उमेर बढ्दै जाँदाखेरि यो नसाहरूभित्र हाम्रो भेनहरू आर्टरीजहरू साँगुरिँदै जान्छ होइन त्यो अनि नुन जस्तो धेरै चर्को नुन नखानुहोस् प्रेसरका बिरामीले या सुगरको हुनुहुन्छ भने सुगर गुलियो कम खानुहोस् या नखानुहोस् होइन सक्नुहुन्छ सुगरको बिरामी हुनुहुन्छ बिहान भात खाए पनि दुवै टाइम भात नखानुहोस् सुगर बेलुका रोटी खानुहोस् रोटी तरकारी खानुहोस् होइन यस्तो गरेर औषधि सँगसँगै हामीले खानपिनमा पनि ध्यान दिनु पऱ्यो हाम्रो दिनचर्यामा पनि ध्यान दिनु पऱ्यो
हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी होमियोप्याथिक चिकित्सा पद्धति र यसबाट उपचार गरिने विषयवस्तु र आउन सक्ने रोग र ती रोगबाट कसरी बच्ने भन्ने विषयमा कुराकानी गरिरहेका छौँ आज हामीसँग यस विषयमा कुराकानी गर्नका लागि होमियोप्याथिक चिकित्सक डाक्टर दिलीप पाण्डे आजको हाम्रो अतिथि हुनुहुन्छ उहाँसँग हामी संवाद गरिरहेका छौँ म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु डाक्टर साहब जस्तो अब हामीले कस्ता चिज खाने नखाने कसरी निरोगी रहने रोगी हुँदा कुन कुरा गर्ने भन्ने कुरा पनि हामीले अलिकति छलफल गऱ्यौँ अब जस्तो यो उपचार पद्धतिमा हामीले प्रयोग गर्ने कुराहरूले जस्तो एलोप्याथिकमा किनभने साइड इफेक्ट हुने भनेर मानिस अलि डराइराखेका पनि छन् अब यो होमियोप्याथिक चिकित्सा पद्धतिबाट उपचार गर्दा साइड इफेक्टको सम्भावना चाहिँ कति कुरा हुन्छ नि डाक्टर साहब
साइड इफेक्टको कुरा गर्नुपर्दाखेरि लगभग छैन भन्न मिल्छ या एकदमै न्यून मात्रामा
हजुर
एकदमै न्यून मात्रामा अरू चिकित्सा स्पेसियली मोडर्न एलोप्याथी चिकित्सा पद्धति भनौँ एलोप्याथी चिकित्सा पद्धति जस्तो हाम्रो धेरै जसो केमिकल रसायनबाट बनेको हुँदैन प्रायः होमियोप्याथी औषधि 80% भन्दा बढी औषधिहरू जडीबुटीबाटै बनेको प्रकृतिबाटै बनेको आयुर्वेदी जस्तै होमियोप्याथीमा पनि धेरै जसो औषधि जडीबुटीबाटै छ एउटा कुरा धेरै जसो रसायन छँदै छैन एकदमै कम मात्रामा अनि त्यसले गर्दा पनि साइड इफेक्ट कम हुन्छ
र
के छ भने हाम्रो पद्धतिमा सम्भव भएसम्म कमभन्दा कम औषधि प्रयोग गरिन्छ उपचारमा पनि फेरि त्यो पनि हाम्रो विशेषता हो अर्को कुरा विशेषताकै कुरा गर्दा हाम्रो होमियोप्याथिक औषधि फेरि सबै औषधिहरू सबै मानवमा मात्र परीक्षण भएको मात्रै प्रयोग गरिन्छ हाम्रो अलगै विशेषता छ फेरि हाम्रो पद्धतिको पनि अरू पद्धतिमा जस्तो एलोप्याथीतिर मुसाहरूमा जस्तो बिरालोहरूमा होइन घोडाहरूमा अरू अरू पशुहरू जनावरहरूमा प्रयोग हुन्छ सुरुमा परीक्षणको लागि तर हाम्रा सबै औषधि होमियोप्याथीमा जम्मै मानवमै परीक्षण भएका औषधि छन्। त्यसले गर्दा झन् बढी सुरक्षित छ, किनभने मानवमा सुरुमै थाहा हुन्छ नि यसले के साइड इफेक्ट गर्दैछ, के इफेक्ट गर्दैछ, होइन? अर्को कुरा, धेरै यसो जडीबुटीबाट बनेको औषधि, त्यसमा पनि कमभन्दा कम मात्रामा हामीले औषधि प्रयोग गरेर बिरामीलाई रोग निको पार्ने प्रयास गर्छौँ, र एकदमै सुरक्षित पद्धति छ, नेपाल सुहाउँदो, एकदमै सस्तो, अर्को कुरा आर्थिक रूपले पनि थोरै लगानीमा उपचार हुने पद्धति हो होमियोप्याथी। हेर्नुहोस्,
अब यो होमियोप्याथिक चिकित्सा पद्धति नेपालमा चाहिँ अवस्था कस्तो छ यसको चाहिँ?
नेपालमा अवस्था अहिले पहिलेको दाजु त सुधारोन्मुखै भन्छु, होइन? नेपालमा छोटो इतिहासतिर पनि जाउँ,
हजुर,
नेपालमा होमियोप्याथी विक्रम सम्म 2007 सालमा नेपालमा भित्रिएको पाइन्छ। हेर्नुहोस्, राजा त्रिभुवनको पालामा त्यस समयमा एक रामनाथ अगुरी बाबा भन्ने होमियोप्याथी चिकित्सक रहेछन् उनी, तर पशुपति दर्शन गर्न आएको बेलामा उहाँ चाहिँ पशुपति क्षेत्रमै बस्नुभयो, बङ्गाली बाबा, उहाँ फर्केर भारत जानु भएन, र उहाँ होमियोप्याथी चिकित्सक भएको नाताले र बाबा पनि भएको नाताले राजा त्रिभुवन बिरामी पर्दा उहाँलाई पनि बोलाइएछ दरबारमा, अनि उहाँले जे होस् राजपरिवार सबैलाई उपचार गर्नुभयो, राजा त्रिभुवनलाई पनि गर्नुभयो, अनि यसको बारेमा बुझ्नुभयो, अनि यो हो, यो त राम्रै नेपालको लागि रहेछ भनेर, अनि त्यसपछि के भयो भन्नुहुन्छ भन्दाखेरि त्यो बाबाले हामीलाई एउटा होमियोप्याथिक हस्पिटल नभए सेन्टर खोल्नु पर्यो राजा साहब भनेपछि राजा त्रिभुवनले हुन्छ खोल्नुहोस् न भनेर यो हस्पिटल जहाँ मैले कार्यरत छु पशुपति होमियोप्याथिक चिकित्सालय, यो कुनै समय पशुपतिनाथको त्यही एरियामै थियो, आर्यघाटकै एरियामा थियो, यो त्यो समय भनेको 2010 साल, विक्रमसम्म 2010 सालमा थियो, तर अहिले यो हरिहर भवनमा 2042 सालमा सरे यो नयाँ भवनमा, अनि त्यसरी होमियोप्याथिक सुरुवात भएको देखिन्छ। अहिलेको यो इतिहास हेर्दाखेरि तपाईँको अहिलेको परिप्रेक्ष्यमा हामी चाहिँ सङ्घीय अस्पताल एउटा छ पशुपति होमियोप्याथी, र प्रदेशमा 7 मध्ये 5 प्रदेशमा एक एकजना चिकित्सकको दरबन्दी छ, आयुर्वेदिक चिकित्सालय सँगै, प्रदेशको आयुर्वेदिक चिकित्सालय सँगै हामी पनि छौँ, र त्यसबाहेक अलिक बढी भन्नुहुन्छ भने मध्य प्रदेशमा छ होमियोप्याथी, 8 जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सँगसँगै होमियोप्याथी पनि चिकित्सकको दरबन्दी रहेको छ र सुधारोन्मुखै छ भन्नुपर्छ अहिलेको अवस्था।
अब यहाँ पशुपति होमियोप्याथिक चिकित्सालय अथवा अस्पतालमा कार्यरत एउटा वरिष्ठ डाक्टर हुनुहुन्छ, अब यो अस्पतालबाट हामी के कस्ता सेवा सुविधाहरू पाउन सक्छौँ नि?
अहिलेको समयमा लगभग सबै खालका, हामी अहिले चाहिँ 3 जना चिकित्सक कार्यरत छौँ, 2 जना एचए हुनुहुन्छ, त्यसलाई अरू सबै त एज ए होल टोटल 27 जना कर्मचारी छौँ, चिकित्सक चाहिँ हामी 3 जना छौँ, 3 जना सबै हामी फेरि होमियोप्याथी फिजिसियन मात्रै भयौँ, अहिले विशेषज्ञ अलगै चिकित्सा त छैन हामी कहाँ अहिले, होइन? दरबन्दी नै आएको छैन, अर्को कुरा नेपालमा पनि फेरि अलगै अहिले विशेषज्ञ चिकित्सकको मेडिकल कलेज जस्तो शिक्षा गर्ने शिक्षण संस्था नभएको कारणले अहिले चाहिँ हामीले सबै खाले रोग हेर्न त हेर्छौँ, होइन? जस्तो यो पित्तथरी पत्थरी ग्यास्ट्रिकका रोग, होइन, पाचन सम्बन्धित या महिलाकै समस्या, बालबच्चाका समस्याहरू, छालाका रोगहरू, होइन, नाक कान घाँटी दाँतको, लगभग सबै रोगहरू हामीले हेर्न त हेरिराखेकै छौँ एज ए फिजिसियन, होइन? अब अहिले अलग्गै विशेषज्ञ सेवा चाहिँ छैन, तर हामीले हेर्न चाहिँ लगभग अहिले प्रतिदिन लगभग करिब करिब 300 बिरामी एभरेजमा, 3 जना चिकित्सकले 300 बिरामी हेर्नुपर्ने अवस्था छ,
हजुर,
तर त्यो हिसाबले फेरि जनशक्ति चाहिँ अझै बढ्नुपर्ने हो खास देखिन्छ, समस्या छ,
जनशक्ति थोरै भए पनि मानिसको आकर्षण पनि, किनभने दिनको 300 भनेको राम्रो आकर्षण हो, र यहाँहरूले निरन्तर सेवा दिइरहनु भएको छ, यो सेवामा नागरिकहरू विश्वस्त हुँदै यो क्रम बढिरहेको छ। अब यो होमियोप्याथिक चिकित्सा पद्धतिलाई बढाउन एउटा, अर्को चाहिँ मान्छे नै निरोगी रहनका लागि, जस्तो म कुनै पनि रोग सकेसम्म लाग्नै दिन्न, लागिहाल्यो भने पनि मैले चाहिँ कमसेकम होमियोप्याथिक चिकित्सा पद्धतिबाट स्वस्थ रहन्छु भन्नका लागि, अब यहाँहरू त अहोरात खटिरहनु भएको छ, यहाँहरूले मात्रै गरेर, स्वास्थ्य संस्थाले मात्रै गरेर पनि सम्भव नहोला, यसका लागि त पहिला व्यक्ति सजग हुनु पर्ला, किनभने अब यो साइड इफेक्ट पनि कम हुने, होइन, सकेसम्म औषधिको प्रयोग कम गरिने, होइन, अन्य विधिहरू प्रयोग गरेर सन्चो बनाउन कोसिस गरिने, यस्तो उपचार पद्धतिमा त सबभन्दा पहिला त मनै सजग भएर लाग्नु पर्ला, होइन, त्यसपछि मेरो घर परिवारले सहयोग गर्नु पर्ला, कुनै व्यक्ति व्यक्ति बिरामी भयो भने सकेसम्म त मैले होमियोप्याथिक चिकित्सा पद्धति किनभने यो प्रकृतिसँग जोडेर गरिने उपचार पद्धति हो यसमा जानुपर्छ भनेर घर परिवार पनि त्यसमा सजग हुनु पर्ला. त्यसपछि राज्यले पनि यसलाई यहाँले भन्नुभयो अलिकति जनशक्ति कमी छ त्यसमा पनि केही योगदान दिनु पर्ला. सरकारवालाहरूको पनि भूमिका होला यसमा. कस कसले के गर्यो भने यो होमियोप्याथिक चिकित्सा पद्धतिलाई हामी अझ माथि लैजान सक्छौँ, नेपालको परिवेशमा आम नागरिकलाई अझ सेवा दिन सक्छौँ, नागरिकहरूलाई अझ स्वस्थ राख्न सक्छौँ भनेर भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साहब?
यसबारेमा भन्नुपर्दा हुन त इतिहास यसको 2007 सालमै सुरु भएको, 2010 सालदेखि हामी सरकारी स्तरमै सुरु भएको छ, आजभन्दा लगभग 71 वर्ष अगाडिबाटै सुरु भएको. तर त्यो हिसाबले नेपालमा जति प्रचलनमा आउनुपर्ने थियो यो चिकित्सा पद्धति, जति विकास विस्तार हुनुपर्ने थियो त्यति हामीले सोचे आशा गरे जस्तो त हुन सकेको छैन. अझै पनि क्रमिक रूपले पहिलेभन्दा क्रमिक रूपले भएको छ, पहिलेभन्दा जनतामा पनि अलि जनचेतना नआएको होइन, सुधार भएकै छ. तर अझै पनि हामीले यो देश सुहाउँदो होइन, हाम्रो आर्थिक अवस्था सुहाउँदो, किनभने सबैभन्दा सस्तो औषधि भनेको होमियोप्याथी चिकित्सा पद्धति. थोरै लगानीमा पनि राज्यले अहिले हामी यहाँ पनि 400 भन्दा बढी औषधि निःशुल्क बाँडिरहेछौँ होइन, राज्यले पनि थोरै लगानीमा धेरै जनतालाई सेवा उपलब्ध गराउन सक्छ. र यस्तो र देश सुहाउँदो थोरै आर्थिक भारमा धेरै जनतालाई उपचार गर्न सकिने पद्धति र प्रभावकारी पद्धति. हाम्रो डाटाको हिसाबले भन्नुहुन्छ भने संसारमा बिरामीको हिसाबले, सङ्ख्याको हिसाबले एलोप्याथी पछि होमियोप्याथी सबैभन्दा बढी बिरामी यदि कहीँ जान्छन् भने एज ए होल वर्ल्ड वाइड एलोप्याथी पछि होमियोप्याथी छ. डब्लुएचओको डाटा हाम्रो होइन, डब्लुएचओले दिएको डाटा दोस्रो सबैभन्दा ठुलो पद्धति प्रयोगमा आएको होइन होमियोप्याथी. र तर के छ नेपालमा चाहिँ हाम्रो नजिक जस्तो इन्डियामा सबैभन्दा बढी अहिले होमियोप्याथी इन्डियामा छ, त्यहाँ 2 लाखभन्दा बढी चिकित्सक हुनुहुन्छ, सरकारी मेडिकल कलेजै 140 भन्दा बढी छन्. तर दुर्भाग्य नेपालमा एउटा पनि शिक्षण संस्था छैन अहिले, एउटा थियो विराटनगरमा निजी स्तरमा त्यो पनि बन्द अवस्था, एउटा एचए थियो त्यो पनि भक्तपुरमा बन्द अवस्था होइन, भएको त बन्द छ अब. तर यो यसलाई विकास गर्नको लागि होइन, यो समय यदि यस्तो हुन्थेन भने भारतले यदि अगाडि बढाउने थिएन, यदि फाइदै थिएन भने होइन, भारतमा त स्थानीय स्तरमा वडावडामा छ होमियोप्याथी सरकारी स्तरमा. तर यहाँ चाहिँ के भयो, चासो हाम्रो पनि केही कमजोरी होला, राज्यले पनि त्यति ध्यान दिएको जस्तो देखिएन होइन, हाम्रो जनस्तरमा पनि त्यति समुदायमा ध्यान नदिएको देखिन्छ. अब प्रचार प्रसारको कमी पनि हुनसक्छ होइन, हाम्रो पनि केही कमजोरी होला, हाम्रो अग्रजहरूका पनि केही कमी कमजोरी भयो होला. तर हामी चाहिँ सबै मिलेर, यसमा हामी मात्रै हुँदैन, अब तपाईँहरू पनि पत्रकार सरहरू तपाईँहरू पनि हुनुहुन्छ होइन, पत्रकार समाज समुदाय होला होइन, घर परिवार होला होइन, सबै सरकार, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, हामी यहाँ कार्यरत छौँ होइन, सङ्घीय अस्पतालमै हामी त छँदैछौँ होइन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भनौँ अहिले, हामी सबैले होइन, नागरिक समाज, हाम्रा राजनीतिक कर्मीहरू सबैलाई म के भन्न चाहन्छु भने यो पद्धतिलाई विकास र विस्तारको लागि अलि नेपालमा यसलाई कसरी गर्न सकिन्छ सबै मिलेर लाग्नुपर्ने आवश्यकता देख्छु म. र सबैलाई तपाईँहरू मार्फत म के भन्न चाहन्छु भने यो चिकित्सा पद्धतिलाई कसरी हुन्छ सबै मिलेर अगाडि बढाउँ, अगाडि लिएर आऊ र यसलाई विकास विस्तारमा सबै मिलेर लागौँ भने. अन्तमा म यति भन्न चाहन्छु, होमियोप्याथी चिकित्सा पद्धतिलाई बुझ्ने प्रयास गर्नुहोस्, यसको फाइदा लिनुहोस्. नेपाल सरकारमा अहिले हामी सङ्घीय स्तरमा हरियर भवनमा छौँ, पशुपति होमियोप्याथी चिकित्सालय, यसमा लगभग सबै खाले रोगहरूको उपचार गरिन्छ, यसको फाइदा लिनुहोस्. राज्यको लगानी छ, थोरै पैसामा पनि धेरै चिकित्सा, 400 भन्दा बढी औषधिहरू निःशुल्कै पाउनुहुन्छ. यहाँ आउनुहोस् होइन, हामी जहाँ छौँ पशुपति होमियोप्याथी चिकित्सालयमा सबैलाई स्वागत छ. आफ्नो रोगको समस्याहरू लिएर आउनुहोस्, यो एकदमै राम्रो, एकदमै सस्तो, एकदमै प्रभावकारी, लगभग साइड इफेक्ट एकदमै न्यून रहेको पद्धति हो, प्राकृतिक सिद्धान्तमा आधारित पद्धति हो. फाइदा लिनुहोस्, म सबै नागरिकलाई आह्वान गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, र विशेष गरी पूर्णचन्द्र सरलाई रेडियो नेपालबाट तपाईँले मेरो अनुरोध सबै जनता सामु पुर्याइदिनुहोला र होमियोप्याथीको लाभ लिनुहोला भन्दै बिदा हुन चाहन्छु.
आफ्नो अमूल्य समय दिनुभयो, किनभने यस्तो व्यस्त हुनुहुन्छ, अहिले पनि यहाँ उपचार गर्न मानिसहरू आइरहनु भएको छ, यस्तो व्यस्तताका बिच पनि आफ्नो अमूल्य समय र विचार दिनुभयो. रेडियो नेपाल र आम समुदायको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद.
धन्यवाद.
अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो होमियोप्याथी चिकित्सक डाक्टर दिलीप पाण्डे. उहाँ पशुपति होमियोप्याथिक चिकित्सालय अथवा अस्पताल हरियर भवन ललितपुरमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। उहाँसँग गरिएको यही कुराकानी सँगसँगै आजको हाम्रो स्वास्थ्य कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत मिलिसकेको छ। आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले पत्राचार गर्न सक्नुहुनेछ। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना छ कार्यक्रममा हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि यहाँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ swasthyhamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै, आजका अतिथिलाई विशेष धन्यवाद दिँदै, आजको यो प्रस्तुतिबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा चाहन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।
जेठदेखि साउन भदौ बरसातमा धान रोपै, मौसम हेरी कृषि कर्म गरौँ विचार पुरै। बाढी आउँछ पहिरो आउँछ ए बेला बारम्बार, पानी पर्दा हुनु पर्छ सधैँ नै होसियार। वर्षायाममा ध्यान पुगो सबैको, बाढीले ज्यान नजाओस् कसैको। वर्षायाममा ध्यान पुगो सबैको, बाढीले ज्यान नजाओस् कसैको।